نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي مختصر صحيح بخاري اس میں پیج نمبر 649 کتاب السلم یہ تجارت کی ایک خاص قسم ہے اس سے پیچھے ہم نے کتاب البیوع کہا تھا تو سلم کیا ہوتی ہے مستقبل میں کسی جنس کی مقررہ مقدار کی ادائیگی پر طے شدہ معاوضہ پہلے وصول کرنا سلم یا سلف کہلاتا ہے سلف کے لفظ میں آپ کو پتا ہے نا کہ پچھلی بات ہے سلاف لفظ بھی اسی سے ہے اور سلم پورے کو سلم یعنی پورا سونپ دینا اس کے لیے ضروری ہے کہ اس جنس کی نوعیت مقدار بھاؤ اور تاریخ ادائیگی مجلس بیع میں ہی طے کر لی جائے تو یہ بیع جائز ہے کیا سمجھ آیا مستقبل میں کسی جنس کی مقررہ مقدار کی ادائیگی پر طے شدہ معاوضہ پہلے وصول کرنا السلم فی کیلی معلوم معین پیمانے میں سلم کرنا عن ابن عباس رضی اللہ عنہما قال قدیم رسول اللہ صلی اللہ علیہ وسلم المدینہ والناس یسلفون فی ثمر العام والعامین فقال من سلف فی ثمر فلیسلف فی کیلن معلوم و وزن معلوم و فی روایت عنہ الى اجل معلوم حضرت ابن عباس رضی اللہ عنہما سے روایت ہے انہوں نے فرمایا کہ جب رسول اللہ صلی اللہ علیہ وسلم مدینہ تشریف لائے تو اس وقت لوگ میوہ جات میں ایک یا دو سال کی میعاد پر سلم کیا کرتے تھے یعنی پھل جب آتے تھے نا جیسے کھجور ہے یا انگور ہے تو ایک سال یا دو سال کی میعاد پر سلم کیا کرتے تھے آپ نے فرمایا جو کوئی پھلوں میں سلم کرے اسے چاہیے کہ معین پیمانہ یعنی خاص طور پر وزن جس میں ہوتا ہے اور معین وزن کے حساب سے کرے ایک روایت میں ہے کہ ابن عباس سے یوں ہے کہ میعاد مقرر کر کے بے کرے یعنی وقت کا تعین ہو کہ یہ کتنی دیر کے بعد اس کی ادائیگی ہوگی جو چیزیں پیمانہ بھر کر دی جاتی ہیں ان کا پیمانہ معین کر دیا جائے پہلے آپ کو تھا نا پیالوں میں وزن ہوتا تھا کلوز میں یا اس طرح چیزوں میں ڈال ڈال کے وزن کرتے تھے اور جو اشیاء تول کر دی جاتی ہیں ان کا وزن طے کر لیا جائے اس طرح کچھ اشیاء پیمائش اور کچھ گنتی کے حساب سے دی جاتی ہیں اور ان کی مقدار اور تعداد معلوم کر لی جائے تو آپ دیکھیں کہ کتنی باریکیاں ہمارے دین میں بتا دی گئیں بس آپ دیکھیں کہ کوئی پھل ہے تو وہ سارا ایک ساتھ تو نہیں بکتا نا تو اب مستقبل میں ادائیگی ہوگی لیکن آج اس کی ہر چیز مقرر مقدار کی ادائیگی وغیرہ سب کچھ طے ہو گیا ہے پروفٹ رکھ کے کچھ چیز بیچتی ادائیگی بعد میں ہوگی لیکن یہ کہ وہ اس کی ہو گئی تو اس طرح کی چیز کو یہاں ڈسکس کیا گیا یعنی اس میں چیز کے بدلے چیز ہوتی ہے نا پیسہ نہیں ہوتا تو آج اس چیز کی جتنی قیمت ہے یا جو واپس کسی سے لے رہے ہیں وہ طے ہو جائے یعنی سمپل سی بات ہے دیکھیں کہ کسی کے ساتھ دھوکا یا زیادتی نہیں ہونی چاہیے بس یہ بات ہے السلم الى من ليس عنده اصل اس شخص سے سلم کرنا جس کے پاس اصل مال ہی نہیں عن ابن ابی اوفا رضی اللہ عنہما قال ان کنا نسلف على عهد رسول اللہ صلی اللہ علیہ وسلم و ابی بکر و عمر رضی اللہ عنہما فی الحنطۃ و الشعیر و الزبیب و التمر حضرت ابن ابی اوفا رضی اللہ عنہما سے روایت ہے انہوں نے فرمایا کہ ہم رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے اور حضرت ابو بکر اور عمر کے دور خلافت میں گیہوں کیا ہوتا ہے گندم جو بارلے کشمش کیا ہوتی ہے سوکھا انگور اور کھجوروں کی بے سلم کیا کرتے تھے قیمت ادا کرنے والا رب السلم یعنی رب کہتے ہیں مالک کو جنس ادا کرنے والا مسلم الی اور جنس کو مسلم فی ہی کہتے ہیں یہ ان کی ٹرمینالوجی یعنی جو مالک ہے وہ رب ہے جو ادا کر رہا ہے جنس اس کو مسلم الی کہتے ہیں نا ٹوورڈز اس کی طرف اور جس کو دی جاتی ہے مسلم فی جنس کو یعنی وہ جو چیز ہے بے سلم کے جواز کے لیے مسلم علیہ کے پاس جنس کا ہونا ضروری نہیں حدیث سے یہ بھی ثابت ہوتا ہے کہ بے سلم ہر شخص سے کی جا سکتی ہے خواہ مسلم فی یا اس کی اصل اس کے پاس موجود ہو یا نہ ہو وفی روایت عنہ قال کن نسلف نبیت اہل شامی فی الحنطتی والشعیر والزبیبی فی کیل معلوم الى اجل معلوم فقیل له الى من کان اصله عنده قال ما کن نسلهم عن ذلك حضرت ابن ابی اوفا انہما سے ہی ایک روایت میں یہ ہے کہ ہم شام کے کسانوں سے گیہوں، جو اور کشمش میں ایک معین پیمانے کے حساب سے ایک معین مدت تک کے لیے سلم کرتے تھے۔ ان سے کہا گیا، آیا جس کے پاس اصل مال موجود ہوتا تھا اس سے کرتے تھے؟ انہوں نے کہا، ہم ان سے یہ بات نہ پوچھتے تھے۔ تب آپ دیکھیں، یہ بالکل سمپل سی ٹرم تھی جس میں آپ کو صرف دو تین احادیث ہی ملی۔ ساری بات کا خلاصہ کیا ہے کہ جب لیتے اور دیتے وقت دونوں طرف سے وزن معلوم ہو، اس کی کتنی قیمت ہے، ادائیگی بعد میں ہوگی، بٹ آپ نے ہر چیز معین کر لی، تو ادھار پہ ایک قسم کی چیز گئی ہے، لیکن یہ کہ اس کا وقت کے بڑھنے کے ساتھ پروفٹ نہیں بڑھے گا۔ سود میں کیا ہوتا ہے؟ وقت کے ساتھ ساتھ پیسہ بڑھ جاتا ہے۔ یا جیسے آج کچھ لوگ کیش پہ چیز دیتے ہیں تو سستی دے دیں گے، کوئی پیسے بعد میں دے گا تو دیر سے دیتے ہیں، ٹھیک ہے؟ بعض دفعہ لوگ حساب لگاتے ہیں کہ پیسہ آج اگر 1,00,000 روپے بازار میں لگایا ہو تو 2,000 روپے پروفٹ ملتا ہے۔ مثلاً اب کسی کو ایک چیز دی، وہ کہتا ہے کہ آج یہ چیز مجھے دے دو تو یہ 1,00,000 کی ہے، بٹ اگر تم اس کا 1 مہینے کے بعد مجھے قیمت دو گے تو یہ چیز 1,01,000 کی ہے۔ وجہ کہ وہ یہ سوچ لیتے ہیں کہ یہ 1,000 جو ایکسٹرا اس نے مجھے دیر سے دینا ہے، اگر یہ آج مجھے دے دیتا اور مارکیٹ میں اس کو بزنس میں لگاتا تو اس کے بدلے میں مجھے اتنا پیسہ ملنا تھا، تو میں اس طرح لے رہا ہوں۔ تو بہرحال یہ کہ بہت باریکیوں کے ساتھ ہے، لیکن وقت کے بڑھنے کے ساتھ پیسے کا بڑھنا بہرحال سود ہوتا ہے۔ تو ادھار اور کیش کے قیمت میں 19-20 کا فرق کس سوچ کے ساتھ کیا جائے کہ پیسہ ہاتھ میں آنا یا پیسہ ہاتھ میں نہ آنا، تو پھر اس کی گنجائش ملتی ہے۔ مجھے پتا ہے کہ آپ کے مطلب کے یہ ٹاپکس نہیں ہیں، آپ نے نہ کبھی کیا نہ کرنا ہے، لیکن آپ یہاں سے یہ تو دیکھیں نا کہ ہمارے دین نے ہر بات کو ڈسکس کیا۔ الیوم اکملت لکم دینکم، یہ خوشی کی بات ہے۔ اگلا باب ہے باب الشفا، شفا کے بیان میں۔ شفا کہتے ہیں شراکت داری یا ہمسائے کا حق، حق کے تملک، تملیک کیا ہوتا ہے؟ ملکیت ہونا، بوقت بے شریک یا ہمسائے کو جبرن منتقل ہونا، جو معاوضہ ادا کر کے اپنی ملک میں لایا جا سکتا ہے، یہ غیر منقولہ جائیداد میں ہوتا ہے۔ شراکت دار یا ہمسائے کا، بس آپ کا گھر ہے، اس کے ساتھ دوسرا بندہ ہمسائے میں رہتا ہے، یا کسی کاروبار میں آپ دو پارٹنرز ہیں۔ اب کبھی کبھی ایسا ہوتا ہے کہ ایک پارٹنر چیز بیچنا چاہ رہا ہے تو دوسرا نہیں بیچ رہا، ایک گھر چھوڑنا چاہ رہا ہے دوسرا نہیں، تو دوسرے کو پھر مجبوراً وہ چیز کرنی پڑتی ہے۔ وہ کہتا ہے اچھا تم اپنی چیز مجھے بیچ دو تو میں تمہیں پیسے دے دوں گا۔ تو غیر منقولہ جائیدادیں کون سی ہوتی ہیں؟ جو ایک جگہ سے دوسری جگہ نہ، یعنی پراپرٹیز میں عموماً یہ ہوتا ہے، ٹھیک ہے؟ تو ارض شفتی علی صاحبہا، شفا کو شفیع پر پیش کرنا، شفیع کون ہوگا؟ جس کے ساتھ آپ شفا کر رہے ہیں۔ عن ابی رافع رضی اللہ عنہ مولا النبی صلی اللہ علیہ وسلم انہ جاء الى سعد بن ابی وقاص رضی اللہ عنہ فقال له ابتا منی بیتا یا من دارکا، فقال سعد واللہ لا ازیدک علی 4,000 منجمت او مقطعت، فقال ابو رافع لقد اوتیت بها 500 دینار ولولا انی سمیت رسول اللہ صلی اللہ علیہ وسلم یقول الجار احق بثقبه ما آتیتکا ب4,000 ونا اوتا بها 500 دینار فاتاها ایاہ۔ حضرت ابو رافع رضی اللہ عنہما سے روایت ہے کہ جو رسول اللہ صلی اللہ علیہ وسلم کے غلام تھے، انہوں نے سعد بن ابی وقاص رضی اللہ عنہ کے پاس آ کر کہا، اے سعد رضی اللہ عنہ، تم میرے دونوں مکان جو آپ کے محلے میں واقع ہیں خرید لو۔ حضرت سعد رضی اللہ عنہ نے کہا، اللہ کی قسم میں تمہیں 4,000 سے زیادہ نہیں دوں گا، اور وہ بھی قسطوں میں۔ حضرت ابو رافع نے کہا، مجھے تو ان دونوں کی قیمت 500 اشرفیہ ملتی ہیں، اگر میں نے رسول اللہ کو یہ فرماتے نہ سنا ہوتا کہ پڑوسی اپنے قرب کی وجہ سے زیادہ حقدار ہے، تو میں آپ کو 4,000 میں ہرگز نہ دیتا، خصوصاً جبکہ مجھے 500 دینار مل رہے ہیں۔ آخر کار انہوں نے وہ دونوں مکان حضرت سعد کو ہی دے دیے۔ سمجھ آ گئی؟ اب تو بات کلیئر ہے بالکل۔ امام بخاری کا موقف ہے کہ ہمسائے کے لیے حق شفا ہے، خواہ جائیداد میں شریک نہ ہو۔ امام شافعی کے نزدیک صرف اس پڑوسی کے لیے شفا ہے جو جائیداد میں شریک ہو، دوسرے کے لیے نہیں۔ امام بخاری نے ان سے اختلاف کرتے ہوئے مطلق طور پر ہمسائے کے لیے حق شفا ثابت کیا، چنانچہ اس حدیث سے امام بخاری کی تائید ہوتی۔ اس سے معلوم ہوا کہ امام بخاری امام شافعی کے مقلد نہ تھے، یعنی دلیل کی بات کرتے تھے، صرف ان کے قول کو لے کر वो बात को मान नहीं लेते थे। तो कभी कोई चीज आपने बेचनी हो तो सबसे पहले किसको पूछेंगे? हमसाय को पूछेंगे। और हमसाया कम भी दे दे तो दे दे, दूसरे से ज्यादा लेने की बजाय। अय्युल जिवार यकरबु, कौन सा हमसाया ज्यादा हकदार है? अनाइशत रदी अल्लाह अन्हा कालत कुल तो या रसूल अल्लाह इन्नली जारैनी फइला अय्युहिमा उहदी काला इला अक्रबिहिमा मिन की बाबन। हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा से रिवायत है, उन्होंने कहा कि अल्लाह के रसूल, दो पड़ोसी हैं, इनमें से पहले किसको तोहफा भेजूं? तोहफा कौन सा भेजती होंगी बेचारी, जो बनाया पकाया? तो आपने फरमाया जिसका दरवाजा तुमसे ज्यादा करीब हो। अच्छा, हम किसको भेजते हैं? जो मुस्लिम हो और पंजाबी हो और पाकिस्तानी हो, राइट? अल्लाह अकबर। तो क्या पता चला कि अगर चॉइस है कि एक कोई देना है तो फिर करीबी का हक ज्यादा। इससे इमाम बुखारी ने यह साबित किया कि अगर कई पड़ोसी हों तो इस पड़ोसी को हक शुफा मिलेगा जिसका दरवाजा जायदाद शुफा के करीब है। यानी यहाँ तो तोहफे की बात थी ना, तो तोहफे पे कियास करते हुए जायदाद को भी यानी उन्होंने ले लिया कि फिर जायदाद में भी पहले करीबी को, फिर उसके बाद उससे दूर, फिर दूसरे दूर। इसी पे अरबों में एक जुमला भी है, अलकरबु मिन अलकरब, एक करीबी दूसरे करीबी से पहले। ठीक है, तो ये था शफा। कोई आपके जहन में क्वेश्चन हो तो पूछ सकते हैं दोनों के बारे में। जी आप खाने में ये तोहफे में ना ये कह रहे ना, फिर उसमें भी ये कह रहे हैं कि बारी लगा ले, मैं होंगी तो मैं देखूंगी कि जो मैंने आज बनाया हुआ ये किसके टेस्ट का है। अगर नॉन मुस्लिम के टेस्ट का है तो उसको ऑफर कर दूंगी, अपने किसी का के तो उसके लिए कर दूंगी, कभी उसको दे दूंगी कभी उसको। ठीक है, किताबुल इजाजा यानी इजारा का बयान, पेज है 653। किताबुल इजारा, इजारा का बयान। इजारा लुगत में उस उजरत को कहते हैं और इस्तलाह में तय शुदा मुआवजे के बदले किसी चीज की जायज मनफियत दूसरे के हवाले करना इजारा कहलाता है। इसके जवाज में किसी को भी शक नहीं है। किसी तय शुदा मुआवजे के बदले किसी चीज से जायज तौर पर नफा हासिल करना और उसको उसके हवाले कर देना। क्योंकि हम लोग यही पढ़ रहे हैं ना कि तिजारत की जो मुख्तलिफ फॉर्म्स हैं उसके अंदर क्या हकीकत है। तो आप अहदीस पढ़ेंगे तो इंशाल्लाह आप इसको ज्यादा अच्छा समझेंगे। अनबी मूसा रदी अल्लाह अन्हु काला अकबलतु इलन नबी सल्लल्लाहु अलैहि वसल्लम व माया रजुलानी मिनल अशरीन फकुलतु मा अलिमतु अन्नहुमा यतलुबानिल अमला फकाला लन औला नस्तामिलु अला अमलिना मन अरादहु। हज़रत अबू मूसा रज़ी अल्लाह अन्हु से रिवायत है कि उन्होंने कहा कि मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ, मेरे साथ अशरी कबीले के दो आदमी थे, उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किसी ओहदे की दरख्वास्त की। मैंने अर्ज़ किया अल्लाह के रसूल, मुझे मालूम नहीं था ये मनसब चाहते हैं। आपने फरमाया हम इस शख्स को हरगिज़ किसी काम पर मामूर नहीं करते जो खुद आमिल बनने का ख्वाहिशमंद हो। क्या समझ आई? बिलअमूम किसी काम की दरख्वास्त उजरत लेने के लिए होती है, इसे इजारा साबित होता है। दीगर ज़राए माश को छोड़कर नौकरी की दरख्वास्त देना इंसान की तमा और लालच की अलामत है, लिहाजा तलब करने वाले को मनसब देना जायज़ नहीं है। बेसिकली इनडायरेक्टली इसमें समझ आता है कि एक शख्स ने कहा कि मुझे ओहदा दे दो तो नबी सल्लम ने मना किया क्योंकि उसको पता था कि इसके बाद यहाँ से पैसे मिलेंगे। लेकिन इन्होंने इशारतन ये बात इससे समझा दिया कि किसी काम की दरख्वास्त उजरत लेने के लिए होती है। मसलन जैसे एप्लीकेशन फाइल करता है ना आके कोई शख्स, तो वो क्या चाहता है कि मुझे जॉब मिल जाए, और जॉब करेगा क्योंकि जो काम करेगा उसके पैसे लेगा। तो इसी से यहाँ इजारा को साबित किया जा रहा है। फिर आगे देखिए, रायुल गनमी अला करातीत, खैरात पर बकरियां चराना, ये एक अमाउंट ऑफ मनी या एक टर्मिनोलॉजी है। अनबी हुरैरा रदी अल्लाहु अन्हु ने नबी सल्लल्लाहु अलैहि वसल्लम कहा मा बासल्लाहु नबियन इल्ला रौल गनम फकाल असहाबहु वांता फकाल नाम कुंतु अरआहा अला करारीतल अहलि मक्का। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि रसूलुल्लाह से बयान करते हैं कि आपने फरमाया अल्लाह ताला ने कोई नबी ऐसा नहीं भेजा जिसने बकरियां ना चराई हों। सहाबा कराम रदी अल्लाहुम ने अर्ज किया आपने भी, सहाबा का सवाल था कि आप भी बकरियां चराते थे? फरमाया हाँ, मैं भी कुछ केरात के इवज़ अहले मक्का की बकरियां चराता था। क्यों? वजह एक हिकमत याद रखे कि बकरी के साथ सब्र बहुत करना पड़ता है। तो इंसान के मिजाज में रहम और शफकत होता है और इंसानों की निगेबानी होती है। तो जिन नबियों ने या जिन लोगों ने बाद में इंसानियत को फायदा देना होता है, उनको तरबियत देनी होती है, तो अल्लाह ताला उनको पहले जानवरों पे करवाता है। मुझे ये बात सिर्फ इस तरह समझ आ रही है कि बाज दफा डॉक्टर बनने के दौरान डायसेक्शन जो सिखाई जाती है वो इंसानों पर तो नहीं सिखाई जाती ना, बल्कि मेंढक और इस तरह के छोटे छोटे जानवरों पर किया जाता है ताकि अगर कोई नुकसान हो जाए तो किसी की जान ना चली जाए। अलिजारतु मिनल असरी लल्लैल, असर से रात तक मजदूरी लेना। अनबी मूसा रदी अल्लाह अन्हुने नबी सल्लल्लाहु अलैहि वसल्लम काला, मसलुल मुस्लिमीन वल यहूदी वल नसारा कमसली रजुलिन इस्ताजरा कौमन यामलून लहू अमलन यौमन इलल लैली अला अजरिम मालूमिन फामिलू लहू इला निस्फिन नहारी फकालू ला हाजत लना इला अजरी कल्लजी शरत्त लना वमा अमिलना बातिलुन फकाल लहुम ला तफलू अकमिलू बकीयत अमलिकुम वखुजू अजरकुम कामिलन फअबौ वतरकू वस्ताजर अजीरैनी बादहुम فقال لهما أكملا بقية يومكما هذا ولكم الذي شرطت لكم من الأجر فاعملوا حتى إذا كان حين صلاة العصر قال لك ما عملنا باطل ولك الأجر الذي جعلت لنا فيه فقال لهما أكملا بقية عملكما فإنما بقي من النهار شيء يسير فأبيا واستأجر قوما أن يعملوا له بقية يومهم فعملوا بقية يومهم حتى غابت الشمس واستكملوا أجر الفريقين كليهما فذلك مثلهم ومثل ما قبلوا من هذا النور। बहुत ही खूबसूरत मिसाल है इसमें उम्मत मुस्लिमा के लिए, और वो क्या है, हजरत अबू मूसा रजी अल्लाह तआला अन्हु से रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया, मुसलमान और यहूद नसारा की मिसाल उस शख्स जैसी है जिसने चंद लोगों को मजदूरी पर लगाया ताकि वो दिन भर एक मुकर्रर उजरत पर इसका काम करें, मगर दोपहर तक काम करके कहने लगे, हमें तेरी मुकर्रर करदा मजदूरी की कोई जरूरत नहीं, अब तक जो हमने काम किया रायगा है, जाया हो गया। इस शख्स ने कहा, तुम ऐसा ना करो, बकिया काम मुकम्मल करके अपनी मजदूरी ले लेना। लेकिन उन्होंने इनकार कर दिया और इस काम को छोड़ दिया। इस शख्स ने इसके बाद दूसरे लोगों को उजरत पर लगाकर कहा कि बाकी दिन का काम पूरा कर दो और तुम्हें वही मिलेगा जो मैंने इनसे तय किया था। चुनाचे उन्होंने काम शुरू किया, मगर असर के वक्त कहने लगे, हमने जो काम किया वो इकारत गया यानी जाया हो गया, और तयशुदा मजदूरी भी तुझे मुबारक हो। इस शख्स ने इनसे कहा कि बाकी काम पूरा करो, अब तो दिन भी थोड़ा सा बाकी है, लेकिन उन्होंने भी इनकार कर दिया। फिर इस शख्स ने बकिया दिन में काम करने के लिए दूसरे लोगों को मजदूरी पर लगाया। बात वाजे है ना, शुरू में दो लोग चले गए, तीसरे को मौका मिला जिन्होंने बाकी काम गरूबे आफ्ताब तक किया, और उन्होंने दोनों गिरोहों की मजदूरी ले ली। बस यही मिसाल है मुसलमानों की और इस नूरे हिदायत की जिसे उन्होंने कबूल किया। अब इससे इब्ने उमर की रिवायत से एक बात पता चलती है कि मालिक ने सुबह से दोपहर तक यहूद को और दोपहर से असर तक ईसाइयों को मजदूर रखा। इन दोनों हदीस में बाज़ाहर तारुज़ है यानी कॉन्ट्रडिक्शन है, इख्तलाफ है, दर हकीकत ये अलग अलग किस्से हैं, यहाँ कोई तारुस नहीं है। तो आप जितनी भी हदीसें पढ़ी इसमें आपको समझ आ रहा है कि किसी को काम पे रखना, तो इजारा क्या होता है, किसी को मजदूरी पे रख लेना और उसको पैसे दे देना। सिंपल सी बात है, कोई इसमें मुश्किल नहीं है, यानी ये हमारे मुल्कों में आम चलता है, जिसको दिहाड़ीदार कह ले, मजदूरी पे रखना कह ले। फिर अगली हदीस है, मन इस्ताजर अजीरन फतरक अजरहु फामिला फीहिल मुस्ताजिर फजादा, एक आदमी मजदूरी छोड़कर चल दे और जिसने मजदूर लगाया था वो इसकी मजदूरी में मेहनत करके उसे बढ़ाए तो वो कौन लेगा। आपको याद है ये हदीस कैसी खूबसूरत है? अब इशारे से ही सिर्फ समझ आ रहा है कि ये कौन सी हदीस होगी। किसी के जहन में कुछ आया? आगे पढ़े बगैर, वो तो फिर आप पढ़ ही लेंगे। चलिए अब पढ़ेंगे तो आप सबको पता है इस हदीस का, आई एम श्योर। चलिए, अन अब्दुल्लाह इब्ने उमर रदियल्लाहु अन्हुमा قال سمعت رسول الله صلى الله عليه وسلم يقول ان تلك ثلاثه رحت ممن كان قبلكم حتى اووا مبيت الى غار فدخلوه فن خدرت صخره من الجبل فسدت عليهم الغار فقالوا انه لا ينجيكم من هذه الصخره الا ان تدل الله بصالح اعمالكم فقال رجل منهم اللهم كان لي أبوان شيخان كبيران وكنت لا أخبك قبلهما أهلا ولا مالا فنابي في طلب شيء يوما فلم أرخ عليهما حتى ناما فهلبت لهما غبوكهما فوجدتهما نائمين وكرهت أن أغبك قبلهما أهلا أو مالا فلبست والقده على يدي انتظر استيقاظهما حتى برك الفجر فاستيقظا فشربا غبوكهما اللهم إن كنت فعلت ذلك ابتغاء وجهك ففرجنا ما نحن فيه من هذه الصخرة فانفرجت شيئا لا يستطيعون الخروج قال النبي صلى الله عليه وسلم وقال الآخر اللهم كانت لي بنت أم كانت أحب الناس إلي فردتها عن نفسها فأمتنعت مني حتى ألمت بها سنة من السنين فجاءتني فأتيتها 20 و100 دينار على أن تخلي بيني وبين نفسها ففعلت حتى إذا قدرت عليها قالت لا أحل لك أن تفز الخاتم إلا بحقه فتحرجت من البقوع عليها فانصرفت عنها وهي أحب الناس إلي وتركت الذهب الذي آتيتها اللهم إن كنت فعلت ذلك ابتغاء وجهك فافرجنا ما نحن فيه فانفرجت الصخرة غير أنهم لا يستطيعون الخروج منها قال النبي صلى الله عليه وسلم وقال ثالث اللهم إني استأجرت أجرا فأتيتهم أجرهم غير رجل واحد ترك الذي له وذهب فسمرت أجره حتى كسرت منه الأموال فجاني بعد حين فقال يا عبد الله أدي إلي أجري فقلت له كل ما ترى من أجرك من الإبل والبقر والغنم والرقيق فقال يا عبد الله لا تستهزي بي فقلت إني لا أستهزي بك فأخذه كله فاستاقه فلم يترك منه شيئا اللهم فإن كنت فعلت ذلك ابتغاء وجهك فافرج عنا ما نحن فيه فانفجرت الصخرة فخرجوا يمشون. اب سمجھ آگئی یہ کون سی حدیث ہے؟ آپ نے چپکے چپکے اردو کا ترجمہ دیکھ لیا نا. آپ کو پتہ ہے قرآن میں بھی یہ لفظ ہے؟ کسی کو پتہ کہاں؟ سورۃ قصص. موسیٰ کو مدین میں جب رکھا تھا تو کیا کہا تھا؟ فستا جر تو اس کو میں ملازم رکھ لوں. تو بیسیکلی کسی کو ملازم رکھنا. حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے انہوں نے کہا کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا تم سے پہلے زمانے میں 3 آدمی ایک ساتھ روانہ ہوئے رات کو پہاڑ کی ایک غار میں گھس گئے جب سب غار میں چلے گئے تو ایک پتھر پہاڑ سے لڑک کر آیا جس نے غار کا منہ بند کر دیا ان تینوں نے کہا کیا چیز تمہیں اس پتھر سے رہائی نہیں دلا سکتی مگر ایک ذریعہ ہے کہ اپنی اپنی نیکیوں کو بیان کر کے اللہ سے دعا کریں اسے کیا پتہ چلتا ہے کہ جب ہم مشکل میں پڑتے ہیں تو کوئی ایسی نیکی جو خالص لوجہ اللہ کی گئی ہو اس کا ذکر کیا جائے ہم اس وقت دوسروں کی نیکیوں کا ذکر کرتے ہیں اللہ فلاں کے واسطے وسیلے سے اپنی نیکیاں بھی بندہ رکھے جو اللہ کو بتا سکے اور ایسے وقت میں اللہ تعالیٰ کی رحمت کو جوش میں لائے چنانچہ ان میں سے ایک نے کہا اللہ میرے والدین بہت بوڑھے تھے میں ان سے پہلے کسی کو دودھ نہیں پلاتا تھا نہ اپنے بال بچوں کو اور نہ ہی اپنے لونڈی غلاموں کو ایک دن کسی چیز کی تلاش میں مجھے اتنی دیر ہو گئی کہ جب میں ان کے پاس آیا تو وہ سو گئے تھے تو میں نے دودھ دوہا اور اس کا برتن اپنے ہاتھ میں اٹھا لیا اور مجھے یہ سخت ناگوار تھا کہ ان سے پہلے میں اپنے اہل و عیال یا لونڈی غلاموں کو دودھ پلاؤں لہٰذا میں پیالہ ہاتھ میں لی ان کے بیدار ہونے کا انتظار کرتا رہا جب صبح ہوئی تو دونوں نے بیدار ہو کر دودھ نوش فرمایا اے اللہ اگر میں نے یہ کام خالص تیری رضا جوئی کے لیے کیا ہو تو ہم کو اس مصیبت سے نجات دے چنانچہ یہ پتھر تھوڑا سا اپنی جگہ سے ہٹ گیا لیکن وہ اس سے نکل نہ سکتے تھے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اب دوسرا شخص جو کہنے لگا ہے اللہ میرے چچا کی ایک بیٹی تھی جو سب سے زیادہ مجھے پیاری تھی میں نے اس سے برے کام کی خواہش کی لیکن وہ راضی نہ ہوئی ایک سال قحط پڑا تو میرے پاس آئی میں نے اس کو 120 اشرفیاں اس شرط پر دیں کہ مجھے وہ برا کام کرنے دے وہ راضی ہو گئی لیکن جب مجھے اس پر قدرت حاصل ہو گئی تو کہنے لگی کہ میں تجھے ناحق انگوٹھی میں نگینہ ڈالنے کی اجازت نہیں دیتی یعنی اشارہ تھا کہ میرے ساتھ تعلق قائم نہ کرو یہ سن کر میں نے بھی اس بات کو گناہ سمجھا اور اس سے الگ ہو گیا حالانکہ وہ سب سے زیادہ پیاری تھی اور میں نے جو سونا اسے دینا تھا وہ بھی چھوڑ دیا اے اللہ اگر میں نے یہ کام محض تیری رضا جوئی کے لیے کیا ہو تو جس مصیبت میں ہم مبتلا ہیں، اس کو دور کر دے۔ چنانچہ وہ پتھر اور سرک گیا مگر وہ اس سے نکل نہیں سکتے تھے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اب تیسرے شخص نے کہا کہ اللہ، میں نے کچھ لوگوں کو مزدوری پر لگایا تھا اور ان کو ان کی مزدوری بھی دی تھی، لیکن ایک شخص اپنی مزدوری کے بغیر چلا گیا۔ میں نے اس کی رقم کو کام میں لگایا جس سے بہت سا مال حاصل ہوا۔ ایک مدت کے بعد وہ مزدور آیا اور کہنے لگا، اللہ کے بندے، مجھے میری مزدوری دے۔ میں نے کہا، یہاں جتنے اونٹ، گائے، بکریاں دیکھ رہا ہے، یہ سب کے سب تیری مزدوری کے ہیں۔ اس نے کہا، اللہ کے بندے، مجھ سے مذاق نہ کر۔ میں نے کہا، ایسی کوئی بات نہیں کہ میں تیرے سے مذاق نہیں کرتا۔ تب اس نے تمام چیزیں لیں اور ہانگ کر لے گیا اور اس میں سے کچھ بھی نہ چھوڑا۔ اے اللہ، اگر میں نے یہ کام محض تیری خوشنودی کے لیے کیا تو یہ مصیبت ہم سے ٹال دے جس میں ہم مبتلا ہیں۔ چنانچہ وہ پتھر بالکل ہٹ گیا اور وہ اس سے باہر نکل کر مزے سے چلنے لگے۔ اب آپ دیکھیے کہ اس میں امام بخاری نے اس سے کیا استدلال لیا کہ اس تیسرے شخص کا تمام ساز و سامان کا دینا واجب نہ تھا، بلکہ اس نے بطور احسان اس کو دیا تھا۔ اور آپ دیکھیے کہ ان تینوں کاموں پہ پتھر ہٹ گیا۔ وجہ، کیونکہ ان تینوں کاموں میں نفس پہ کنٹرول تھا۔ عام بندہ یہ کام نہیں کر سکتا۔ دیکھیے، جب بندہ کہتے ہیں نا، اچھا کوئی نہیں، جو بھی ہوتا ہے، ہو جائے گناہ، پھر اب بعد میں توبہ کر لیں گے، وہ ایسے نازک لمحے ہی ہوتے ہیں۔ اور خاص طور پہ جو اس نے پیسے دینے تھے اور بعد میں پوری بکریاں دی، دیتا ہے کوئی؟ لوگ کہیں گے جی محنت میں نے کی، تمہارے پیسے تھے تو کیا ہوا۔ تو یہاں سے آپ کو مجھے یہ چیز سمجھ آتی ہے کہ کسی کا مال بھی اگر کام میں لگایا ہوا ہے تو اس میں پھر اگر اس مال میں بڑھوتری ہوئی ہے تو وہ سارے پیسے، پھر وہ سارا نفع اس کی طرف جائے گا۔ تو یہ بہت بڑے حوصلے کی بات ہے۔ اور کبھی بھی انسان اللہ تعالیٰ کے سامنے ایسا کوئی معاملہ اگر رکھے تو یہ نہیں ہو سکتا کہ اللہ تعالیٰ اس کی قدر نہ کرے۔ دو تین حدیثیں پڑھ لیتے ہیں تاکہ باب پورا ہو جائے، ایک ہی ٹاپک چل رہا ہے۔ ما یوت فر رک یتی، دم کرنے سے جو اجرت دی جائے۔ عن ابی سعید رضی اللہ عنہ قال، ان تلک نفر من اصحاب رسول اللہ صلی اللہ علیہ وسلم فی سفرت و سافروہ حتی نزلو علی احیہ من احیاء العرب فاستضافوہم فابو ان یدیفوہم فلدغ سید ذالک الحی فساؤ الہ بکل شعین لا ينفعه شيء فقال بعضهم لو اتيتم هؤلاء رحت الذين نزلوا لعله ان يكون عند بعضهم شيء فاتوهم فقالوا يا ايها الرحت ان سيدنا لدغا۔ پتہ کیا لدغا کا کیا معنی ہوتا ہے؟ دعا بھی اللہ کے نبی کی، لا اموت لدغا، ڈسنے کو کہتے ہیں، سانپ کا ڈس جانا یا کسی موزی جانور کا ڈسنا۔ تو لدیغا، وہ شخص ڈسا گیا۔ وَسَعَيْنَا لَهُ بِكُلِّ شَيْءٍ لَا يَنْفَوْهُ فَحَلْ عِنْدَ أَحَدٍ مِّنْكُمْ مِّنْ شَيْءٍ فَقَالَ بَعْدْهُمْ نَعَمْ وَاللَّهِ إِنِّي لَأَرْقِي وَلَاكِنْ وَاللَّهِ لَقَدْ اسْتَدْعَفْنَاكُمْ فَلَمْ تُدَيِّفُونَا فَمَا أَنَا بِرَاقٍ لَكُمْ حَتَّى تَجَلُوا لَنَا جُعْلًا فَسَالَحُوهُمْ عَلَىٰ قَتِي مِنَ الْغَنَمِ فَانْتَلَكَ يتفل عليه ويقرأ الحمد لله رب العالمين فكأنما نشط من عقال فانطلقا يمشي وما به قلبة قال فأوفوهم جعلهم الذي صالحوهم عليه فقال بعضهم أقسموا فقال الذي رقى لا تفلوا حتى نأتي النبي صلى الله عليه وسلم فنذكر له الذي كان فننظر ما يامرنا فقدموا على رسول الله صلى الله عليه وسلم فذكروا له فقال وما يدريك انها رقيته ثم قال قد اصبتم اقسموا واضربوا لي معكم سهما فضحك رسول الله صلى الله عليه وسلم۔ طویل حدیث ہے جس میں واقعہ ہوتا ہے، وہ روایت لمبی ہوتی ہے، اصل میں خاص واقعہ تھا، ابو سعید خدری سے بیان ہے۔ انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے کچھ ساتھی، کچھ صحابہ کرام کسی سفر میں گئے، جاتے جاتے عرب کے قبیلے کے پاس پڑاؤ کیا اور چاہا کہ اہل قبیلہ ہماری مہمانی کریں، مگر انہوں نے اس سے انکار کر دیا۔ اسی دوران اس قبیلے کے سردار کو کسی زہریلی چیز نے ڈس لیا۔ ان لوگوں نے ہر قسم کا علاج کیا مگر کوئی تدبیر فائدہ مند نہ ہوئی۔ کسی نے کہا کہ تم ان لوگوں کے پاس جاؤ جو یہاں ٹھہرے ہوئے ہیں، شاید ان میں سے کسی کے پاس کوئی علاج ہو۔ چنانچہ وہ لوگ صحابہ کرام رضی اللہ عنہم کے پاس آئے اور کہنے لگے، اے لوگوں، ہمارے سردار کو کسی زہریلی چیز نے ڈس لیا ہے اور ہم نے ہر قسم کی تدبیر کی ہے مگر کچھ فائدہ نہیں ہوا۔ क्या तुम में से किसी के पास कोई चीज है? इद में से एक ने कहा, अल्लाह की कसम मैं झाड़ फूंक करता हूँ, लेकिन तुम लोगों से हमने अपनी मेहमानी की ख्वाहिश की थी तो तुमने इसे मुस्तरद कर दिया, तो मैं भी तुम्हारे लिए झाड़ फूंक ना करूंगा जब तक तुम हमारे लिए कुछ उजरत ना मुकर्रर करो। आखिर उन्होंने चंद बकरियों की उजरत पर इनको राजी कर लिया। तब सहाबा रजी अल्लाह अनहुम में से एक आदमी गया और सूरत फातिहा पढ़कर दम करने लगा, चुनाचे वो शख्स ऐसा सेहतयाब हुआ गोया इसके बंद खोल दिए गए हों, यानी पहले से भी अच्छा हो गया, और उठकर चलने फिरने लगा। ऐसा मालूम होता था कि इसे कोई बीमारी ना थी और इन लोगों ने इनकी उजरत दे दी। सहाबा रदी अल्लाह अन्हुम आपस में कहने लगे, इसे तकसीम कर लो, लेकिन मंत्र पढ़ने वाले ने कहा, भी तकसीम ना करो ता वक्ते के रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुंचकर इस वाक्य का तस्करा ना करें और देखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इसके मुतल्लिक क्या कहते हैं, क्या हुक्म देते हैं। चुनाचे वो रसूलुल्लाह की खिदमत में हाजिर हुए और आपसे ये वाक्य अर्ज किया। आपने फरमाया कि तुमको कैसे मालूम हुआ कि सूरत फातिहा से झाड़ फूंक की जाती है? फिर फरमाया, तुमने ठीक किया, इसे तकसीम कर लो, बल्कि अपने साथ मेरा हिस्सा भी रखो। ये कहकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुस्कुरा दिए। तो क्या पता चला इस हदीस से कि कुरानी आयत को झाड़ फूंक या दम के तौर पर पढ़ना जायज़ है। इसी तरह वो मंत्र जिनके अल्फाज कुरान और हदीस में नहीं आए लेकिन इनका मफहूम वाज़ह है और कुरान और हदीस के खिलाफ नहीं, इनको अमल में लाना भी जायज़ है। जैसा कि आपने देखा होगा कि कभी किसी मरीज पर बाज़ लोग पढ़ते हैं। तो बहरहाल इसमें यहाँ जो बात हमारे टॉपिक की है वो ये है कि उन्होंने उस पर उजरत ली थी, पैसे लेना। असबुल फहली, नर को मादा के साथ जुफ्ती कराने की उजरत। ये जुफ्ती कराना क्या होता है, यानी प्रेगनेंसी के लिए एक खास तरीक़ाकार है। इसी तरह जानवरों में से किसी फीमेल को प्रेग्नेंट करवाने के लिए किसी नर के पास ले जाना, उस पर क्या उजरत ली जा सकती है। अन इब्ने उमर रदी अल्लाह अन्हुमा काला नहन नबी सल्लल्लाहु अलैहि वसल्लम अन असबिल फहली। इब्ने उमर रजी अल्लाह अन्हुमा से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जुफ्ती कराने का मुआवजा लेने से मना किया। क्यों? ये इजारा यानी पैसे लेने, उजरत लेना नाजायज़ है। हर आरियत, आरियत कहते उधार, आरियत के तौर पर नर जानवर का देना जायज़ है। इसी तरह गैर मशरूत तौर पर मादा वाला नर वाले को हदीये के तौर पर कुछ दे दे तो कोई कबाहत नहीं। मसलन किसी के पास एक बकरी है और दूसरे के पास बकरा है, तो अब बकरे वाला उसकी बकरी के पास इसको छोड़ेगा तो इस पे पैसे तो नहीं ले सकता, लेकिन अगर वो बकरी जिसके पास है वो अगर, क्योंकि फ़ायदा तो उसके पास आएगा ना, बकरी प्रेग्नेंट होगी तो आगे से और बच्चे आएंगे, तो फिर वो अपनी खुशी से अगर कुछ देना चाहे तो उसको दिया जा सकता है। तो बहरहाल ये डिफरेंट फॉर्म्स थी किसी से किसी काम पे मुआवजा तय करना और उसको लेना, और आज अल्हम्दुलिल्लाह मुख्तलिफ फॉर्म्स में ये मौजू हम अपने सामने देखते हैं। तो ये था आपका टॉपिक। चलिए ठीक है। سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك السلام عليكم ورحمه الله وبركاته